नमस्कार, रेडियो नेपालको दैनिक प्रस्तुति अन्तर्सम्वादमा तपाईँलाई स्वागत गर्छु। म विमल गेवाली। हरेक दिन बिहान यसै समयमा हाम्रो केन्द्रीय प्रसारणबाट प्रस्तुत हुँदै आएको अन्तर्सम्वाद कार्यक्रमभित्र हामी आम चासोसँग सम्बन्धित विभिन्न समसामयिक सन्दर्भहरूमा केन्द्रित रहेर सम्बन्धित क्षेत्रका व्यक्तित्वहरूसँगको प्रत्यक्ष टेलिफोन सम्वाद सुनाउने गरेका छौं। यस क्रममा आजको अन्तर्सम्वादको श्रृंखलाभित्र कुराकानीको लागि हामीसँग एकजना संस्कृतिविद हरिराम जोशी रहनुहुनेछ। उहाँसँगको कुराकानीको सन्दर्भमा आज फागु पूर्णिमा अर्थात होली पर्व नेपाली समाजमा अत्यन्त रौनकतापूर्वक उल्लासपूर्वक मनाइने होली पर्वको महिमा, यसको सांस्कृतिक पक्ष, परम्परा र धार्मिक आस्थासँग जोड़िएको मान्यता माथिका विभिन्न प्रसंगहरूमा केन्द्रित रहेर हामी संस्कृतिविद हरिराम जोशीसँग कुरा गर्छौं। हाम्रो टेलिफोन सम्पर्कमा संस्कृतिविद हरिराम जोशी आइसक्नु भएको छ। जोशीज्यू नमस्कार। शुभप्रभात, कुराकानीमा स्वागत गर्छु यहाँलाई। आज फागु पूर्णिमा अर्थात हामी होली पनि भन्छौ, यो होली पर्वको नेपाली समाजमा जुन खालको चाहिँ प्रचलन, यसको चाहिँ परम्परा, मनाउने शैली रहेका छन्, एकजना संस्कृतिविदको हिसाबले यो पर्वलाई यहाँले कसरी चित्रण गर्नुहुन्छ?
यो पर्व मेरो विचारमा यो पर्व एक प्रकारले भनौँ जस्तो दसैँ विजयको उत्सवको रूपमा मनाइने दसैँ पर्व भयो, चाहिँ यो पनि एउटा विजयोत्सवको रूपमा लिइन्छ। यसलाई चाहिँ विजयोत्सव कसरी भनौँ भनेदेखि शीतकालको जुन अत्यन्त पीडादायक जुन जाडो भन्नुभयो त्यसबाट उन्मुक्त भई अब नयाँ वसन्तोत्सवको आगमनसँगै यो उत्सव मनाइने हुनाले यसमा चाहिँ के छ, यो शीतकालको अन्त्य भई शीतकाललाई माथि विजय प्राप्त गरी वसन्तको आगमन जसको शास्त्र आगमनले यो समयमा चाहिँ मानिसहरू चाहिँ के छ आनन्दले प्रफुल्लित भई यो चाहिँ यो होलिका पर्वलाई मनाउने हुनाले यसलाई हामी एक प्रकारले भनौँ विजयोत्सवको रूपमा पनि लिन सकिन्छ।
हजुर, असत्यमाथि सत्यको विजय भएको चाहिँ एउटा प्रतीक भनौँ अथवा होलिकालाई चाहिँ भगवान कृष्णले चाहिँ नि नष्ट गरिसके पछाडि धार्मिक आस्थासँग जोड्दाखेरि त्यो प्रचलन धार्मिक परम्पराभित्र पनि जोडियो। यहाँले भन्नुभए जस्तो गरी अब वसन्तको आगमन हुने क्रम सँगसँगै चिसोमाथि को एउटा विजय भएको चाहिँ स्थितिसँग जोड्दाखेरि यसको चाहिँ नि प्राकृतिक प्रचलनभित्र हामीले चाहिँ मौसम परिवर्तनको सन्दर्भसँग पनि मान्छेहरूले रमाउने एउटा परम्परा बसेको भन्ने नै निष्कर्ष हो त्यसो भए। हजुर, अब जसरी अब यसको चाहिँ नेपाली समाजमा मनाउने शैलीहरूमा पनि विविधता देखिन्छ, तराईको होली र पहाड़ी समुदायमा मनाइने पहाड़मा होली भन्दा पनि फागु पूर्णिमाको रूपमा यसलाई चाहिँ मनाउने परम्परा सँगै काठमाडौँ उपत्यकामा मनाइने प्रचलन माथि पनि अलिकति फरक पनि पाइन्छ। यसको राष्ट्रिय खालको परम्परा माथिका विशेषताहरू पनि अलिकति व्याख्या गरिदिनुहोस् न।
यसमा चाहिँ कस्तो सबले कि नेपालमा चाहिँ यो काठमाडौँ उपत्यकामै पनि एक प्रकारले भारतीय परम्परासँग जोडिएको किसिमको यो उत्सव पनि मनाउने परम्परा छ यहाँ पनि, र त्यस्तै यहाँको आफ्नै किसिमको प्राचीन परम्परा पनि छ। जस्तो यो त भनौँ चाङ्गुनारायण स्थानमा चाहिँ नि यो जात्रा यो फागु पूर्णिमाको यो होली चाहिँ विशेष गरी के छ आज दिनभर त्यो गरेर भोलि दिनभरि पनि त्यो चाहिँ मनाइन्छ त्यहाँ चाहिँ, जस्तो अहिले इन्डियामा चल्छ इन्डियनहरूमा त्यस्तै जाने यहाँ नेपालमा पनि चाङ्गुनारायण स्थानमा त्यो चाहिँ परम्परा छ भन्दाखेरि त्यो यो यो काठमाडौँ उपत्यकामा यो पनि छ, यो किसिमको पनि चलन छ। र यहाँको फेरि के छ भनेदेखि यहाँको यो हाम्रो नेपालको सबभन्दा ठुलो प्राचीनतम वंशावली गोपालराज वंशावलीमा के छ भनेदेखि नेपालमा जारी चाहिँ अनिष्ट भएको समयमा चाहिँ जारी अनिष्ट भएको समयमा त्यो अनिष्टताबाट उन्मुक्त भएर उन्मुक्त भइसकेपछि अनि यो होली पर्व मनाएको भन्ने कुरा पनि गोपाल बालमा आउँछ। जसले गर्दाखेरि यो मैले अघि स्पष्ट पारे जस्तै यो प्रकारले भन्नु के छ यो अनिश्चितताबाट त्यो उन्मुक्त भएर देशमा शान्ति स्थापित भएको उपलक्ष्यमा मनाइने जात्रा भएको हुनाले यसलाई विजयको उपलक्ष्यमा पनि यहाँ काठमाडौँ उपत्यकामा मनाइन्छ भन्ने कुरा देखिन्छ. तर के छ यो नेपालमा चाहिँ के छ यो होलिका पर्व चाहिँ विशेष फाउ पूर्णिमामा गरिने हो. तर यो कसरी इन्डियामा चाहिँ भोलिपल्ट मात्र गरियो यसको चाहिँ भोलिपल्ट गरिने कुनै प्राचीन ग्रन्थशास्त्रमा कुनै देखिएको छैन. मलाई जहाँसम्म लाग्छ त्यो पाइएको छैन. तर यहाँ नेपालमा मात्र यो कार उपत्यकामा चाहिँ नि यो चाहिँ यो यो चाहिँ पूर्णिमाकै दिनमा गर्ने चाहिँ चलन छ जुन हाम्रो शास्त्रीय सम्मत पनि हो. जुन कालिदासको मालिकाग्नि मित्रमा पनि आउँछ त्यही भगवतीको माल्टी माटोमा पनि आउँछ यही कुरो छ नि. यो राजशेखरको ग्रन्थमा पनि आउँछ. यसरी विभिन्न ग्रन्थहरूले त धर्मशास्त्र ग्रन्थहरूले चाहिँ यो जाने कुरोलाई कामसूत्रले पनि त्यो यो कुरा देखाएको छ. तर के छ भोलि पूर्णिमाको भोलिपल्ट गरिने परम्पराको चाहिँ नि त्यो चाहिँ मलाई चाहिँ जहाँसम्म लाग्छ यहाँको यो कुनै पनि धर्मशास्त्रले त्यो पनि गरेको छैन जस्तो लाग्छ मलाई चाहिँ.
हजुर अब काठमाडौँ उपत्यकाको प्रचलन र पहाडी समुदायभित्र नेपालको कतिपय पहाडी समुदायमा पनि पूर्णिमाकै दिनमा मनाउने प्रचलन रहेको अवस्था छ भने अब भारतीय संस्कृति र परम्परा त्यसको भोलिपल्ट मनाउने परम्परासँगै हाम्रो कतिपय तराई क्षेत्रमा सरकारले विधा दिँदाखेरि पनि उपत्यका र पहाडमा चाहिँ अघिल्लो दिन र तराई क्षेत्रको होली भोलिपल्ट मनाउने भाग हुनाले भोलिपल्ट मात्रै विदा दिने प्रचलन छ. मैले अघि पनि भनेको थिएँ जस्तो यो राष्ट्रिय रूपमा हामी चाहिँ जातिगत विशेषता विविधताको कारणले गर्दाखेरि पनि यो मनाउने प्रचलनमाथिको विविधता पनि त्यही जातिगत हिसाबले हामी विविध छौँ त्यसको कारणले गर्दाखेरि विविधता देखिएको हो. होलीसँग जोडेर हेर्दाखेरि
यो विविधता कस्तो भनेदेखि यो चाहिँ के छ तराईतिर यो परम्परा कसरी प्रचलनमा कुन चाहिँ धर्मशास्त्रको आधारमा आए त्यो मलाई याद भएन हेर्नु. तर के छ भनेदेखि अब यो तराईमा चाहिँ के त्यहाँका मानिसहरूले चाहिँ बर्दास्तो कुनै कारण बस कुनै बेला पूर्णिमाको दिनमा त्यहीँ गर्न सकेको हुनाले पछिपल्ट भोलिपल्ट गर्ने चल्यो त्यसैको स्मृतिमा त्यो अहिलेसम्म चलिरहेको जस्तो मात्र लाग्छ. अब त्यही कारणले चाहिँ के छ अब यहाँका अधिकांश नेपालको चाहिँ के छ तराई भूभागमा चाहिँ अधिकांश मानिसहरू मधेसी मानिसहरू चाहिँ त्यहाँ छन् त्यहाँ तराईवासीहरू छन् तिनीहरूको लागि पनि अब यहाँको चलन अनुसार मात्र गर्ने बिराट दिने चलन गरेर त सरकारले दिनुभयो चाहिँ के छ जनताको आवश्यकताको दिनको लागि चाहिँ त्यो भएन. त्यही कारणले के छ काठमाडौँ उपत्यका र पहाडी इलाकामा चाहिँ आजको दिन बेला भयो र त्यो तराई उपत्यकामा चाहिँ त्यहाँ चाहिँ के छ त्यहाँ यिनीहरूको चाहिँ भोलि मात्र गर्ने भएको हुनाले चाहिँ नि यिनीहरूको लागि भोलि बिराट दिउँ त्यो पनि एउटा युक्ति सङ्गत नै हो जस्तो लाग्छ.
हजुर स्वाभाविक रूपमा जसरी अब स्थानीय समुदायमाथिका परम्पराहरू आफ्नो चाहिँ मौलिकतासँग जोडेर हेर्दाखेरि पहाडको समुदायभित्र मनाइने प्रचलनमा पनि पूर्वी पहाडमा मनाइने होली र पश्चिमको पहाडमा मनाइने होलीको बीचमा धेरै फरक देखिन्छ. यहाँले अघि भन्नुभयो जस्तो गरी चाङ्गु नारायणमा मनाइने र बसन्तपुरमा मनाइने काठमाडौँ उपत्यकाको होलीभित्र पनि एक खालको फरकपन छ. हाम्रा सांस्कृतिक परम्पराहरू प्रचलनहरूको यो नै हाम्रो चाहिँ विशेषता हो. हजुर उल्लाससँग जोडेर हेर्ने कुराको यहाँले सुरुवातमा जानकारी गराउनु भएको थियो. जस्तो प्रकृतिको स्वाभाविक हिसाबले परिवर्तन हुने परम्परासँग मान्छेहरूले चाहिने चिसोबाट तातो सुरु हुने याममा गएर एउटा उल्लासमा जाने खालको प्रचलन सँगै धार्मिक आस्थाका कुराहरू गर्दाखेरि यसको दाइ धार्मिक पक्षमाथिको अलिकति यहाँको अनुभवले के भन्छ.
धार्मिक पक्षमा हेर्नु हो भनेदेखि भगवान कृष्णको चाहिँ वैष्णव धर्मको चाहिँ विशेष गरी वैष्णव धर्मको यो परम्परा प्रचलित भएको छ. जस्तो चाहिँ हिरण्यकश्यपको चाहिँ छोरा प्रह्लाद प्रह्लादलाई चाहिँ के छ त्यो नेपालमा चाहिँ धार्मिक विषय उसमा चाहिँ के छ धर्ममा धर्मको सम्बन्धमा चाहिँ पहिलेदेखि नै अलिकति विद्वेष एक दोस्रोको बिचमा अलिक विद्वेष फैलिएको जस्तो लाग्छ. त्यो चाहिँ जस्तो प्रह्लादलाई आफ्नो यो चाहिँ कि हिरण्यकश्यपले चाहिँ आफ्नो गुरु मार्फत के सिकाएको थिए ओम नमो शिवाय भन्नु लगाउने. तर उसले शिवाय भन्नुको शब्दमा ओम नमो भगवते वासुदेवाय शिवाय भन्नु र भगवती वासुदेवाय भए के फरक पर्छ जहाँ किनभने शिव र विष्णु भन्ने कुरा एउटै हो भन्ने कुरा धर्मशास्त्रमा देखिन्छ हेर्नु. तर के छ कि उसले शिवाय कहिले पनि भन्दैन न कि जहिले पनि भगवते वासुदेव आए हेर्नु. यही कारणले गर्दाखेरि पनि यो धार्मिक विद्वेष भएर त्यो विद्वेष भएर यो पर्व त चल्न गएको चलन चल्तीमा आएको जस्तो देखिन्छ. जस्तो के छ यो अब त्यो भएको हुनाले आफ्नो आफूले भने जस्तो नगरेको हुनाले आफ्नो छोरालाई मार्न लगाउनु लगाउनुको लागि आफ्नो चाहिँ बहिनी होलिकाको मार्फत चाहिँ नि उसले होलिका चाहिँ के छ आउले नसुन्ने मरि नमर्ने त्यसोलाई त्यसको उसको काखमा राख्न लगाएर पुराले राख्न लगाएर आउ लगाएर बाँध्नु पुरा सुनेका थिए तर जसमा के छ आँखामा होलिका स्वयंले मारिए त्यो पुरा चाहिँ बचियो हेर्न सुन्ने र यसरी चाहिँ नि यो धार्मिक विद्वेषको उसले पनि यो चाहिँ त्यो बडा आखिरमा के छ प्रहलादको शैव धर्मको माथि वैष्णव धर्मको प्रभुत्वको चाहिँ त्यसले देखाउनु दिएको देखाएको जस्तो लाग्छ मलाई चाहिँ यो
हजुर अब हाम्रा धेरै जसो पर्वहरूको परम्परामाथि हामीले चाहिँ चर्चा गर्दाखेरि यिनको चाहिँ परम्परा बस्नु पछाडि धार्मिक आस्थालाई लिएर गएर जोडिएको अवस्था हुन्छ यहाँले सुरुमा भन्नुभएको थियो विजयादशमी जसरी चाहिँ नै असत्यमाथि सत्यको जित भएको सन्दर्भसँग जोडिएको छ र होली पर्व पनि फागु पूर्णिमा पनि त्यही खालको चाहिँ नै प्रवृत्ति योसँग पनि जोडिएको पाइन्छ भनेपछि संस्कृति र धर्म बीचको अन्तर सम्बन्ध माथिको प्रसङ्गमा के भन्छ तपाईँहरूको अध्ययनले
अनि के अरू पनि के सम्झेन कि यो अनि अर्को कृष्णले चाहिँ यो पर्व पर्व मनाउँदाखेरि के सम्झेदेखि गोपिनीहरू जम्मै नाङ्गै नाङ्गै चाहिँ के पोखरी मण्ड यमुना मण्डल नुहाइरहेका थिए नुहाइरहेको र आफ्नो लुगाहरू जम्मै नदीको किनारमा चाहिँ राखेर यिनीहरू नुहाइरहेको देखेपछि कृष्णले के छ यसरी धर्मको यसरी चाहिँ नि यो चाहिँ नुहाउने भनेर चाहिँ नाङ्गै नुहाउनु चाहिँ यो धर्मको अवेदना हो वास्तवमा चाहिँ कुनै मान्छेले पनि गरेर नाङ्गै उयो यो नुहाउनु नाङ्गै बस्नु यो चाहिँ राम्रो हुँदैन त्यसको लागि चाहिँ कमसम्म आफ्नो शरीरको लागि पनि त्यस्तो स्थिति त्यो दार शरण भनेको राख्नुपर्छ भन्ने यस्तो चिजहरूलाई देखाउनुको लागि कृष्ण भगवान्ले के छ यिनीहरूको जुन लुगाहरू छ जम्मै चाहिँ रुखमाथि झुन्डाइदिए विभिन्न रङका लुगाहरू चाहिँ त्यो झुन्डाइदिए जसको कारणले गर्दा यिनीहरू बाहिर माथि आउन सकेनन् अनि यिनीहरूको अनुनय बिनाएपछि कृष्णले चाहिँ ल अब आइन्दाको तिमीहरूदेखि चाहिँ तिमीहरूले चाहिँ कुनै किसिमको यो चाहिँ के छ यो नाङ्गै सुनाउने चाहिँ यो गर्नु हुँदैन त्यो गर्नु गरिदिनु भनेर भनेदेखि म तिमीहरूलाई जोड गरिदिन्छु भनेपछि त्यसपछि यिनीहरूको अनुनय बिनाएपछि कृष्णले चाहिँ त्यो लुगा जसको कारणले के अरे अहिले पनि रुख यो फागु पूर्णिमामा चाहिँ के छ रुख रुख चिन्ह राखिकन रुखमा विभिन्न रङ रङका कालो रातो सेतो विभिन्न रङका चाहिँ पहेँलो त्यस्तै रङका टुक्रा टुक्रा कपडाका टुक्राहरू राखेर चिन्ह्याउने जुन परम्परा हो यो चाहिँ के छ कृष्णको यो कथासँग त्यो सम्बन्धित हो
हजुर कृष्ण चरित्र भित्रको प्रसङ्ग मा जोड्दाखेरि होलीको परम्परा भित्र पनि हजुर हजुर अब हामीले आजको सन्दर्भमा आएर वर्तमान आधुनिक बन्दै गरेको हाम्रो अहिलेको युगमा हाम्रा सांस्कृतिक मौलिक परम्परासँग जोडिएका यी पर्वहरूको मौलिक पक्षलाई जोगाएर तिनको चाहिँ वास्तविक भित्री तिनले दिने मर्म तिनले बोक्ने मर्म र सन्देशका कुराहरूमा अहिले वर्तमानमा आएर हामीले यिनको मौलिकतामाथि कतिको सजग भएका छौँ यो मौलिक पक्षमाथि अलिकति वर्णन गरिदिनुहोस् त
यो हाम्रो यसमा यो मौलिक प्रगतिमाथि चाहिँ अहिले मान्छेहरूले यो किसिमको चाहिँ सोच चाहिँ यो यथार्थताको सोच चाहिँ मान्छेहरू राखेमा चाहिँ यो मौलिक प्रगतिलाई हामीले राम्रो जोगाउन सकिन्छौँ तर अहिलेदेखि अन्य प्रगति मात्रै अब यो अन्न प्रवृत्ति मात्र भइरहेछ मान्छेको चाहिँ यो किनभने पहिले गरेर आएको यो चाहिँ के छ भाङ धतुर खाएर मसँग जो मान्छेहरूले पायो उसलाई चाहिँ अरू अबिर राख्ने मान्छेहरूले बेजेट गर्ने यो किसिम प्रवृत्ति मात्र आइरहेछ तर यसको मौलिक प्रकृति के हो भन्ने कुरा यसको मूल मर्म के हो भन्ने कुरा चाहिँ यतातिर मान्छेहरू गएको छैन त्यो यो स्थिति जान सक्यो भनेदेखि सरकार तर्फबाट पनि यसलाई चाहिँ यो प्रस्थान यसलाई बुझाउने यसलाई उत्तर गर्ने प्रवृत्ति देखिएमा चाहिँ नि यसको चाहिँ यो बाँच्नु चाहिँ के छ देशको लागि चाहिँ एउटा नभई नहुने एउटा महत्त्वपूर्ण चाडको रूपमा महत्त्वपूर्ण पर्वको रूपमा यसलाई दिन सकिन्छ
भनेको यसका निम्ति यसका मौलिक पक्षहरूलाई जगेर्ना गर्ने विषयमा अब सरकारी तवरबाट दिइने ध्यान एउटा कुरा भयो र यहाँहरू जस्ता संस्कृतिको क्षेत्रमा चाहिँ क्रियाशील व्यक्तिहरूले पनि कतिपय सन्दर्भमा नयाँ पुस्ताहरूलाई यिनको चाहिँ मौलिक परम्परामाथिको ज्ञान दिने विषयमा थालिएका अभियानहरू अथवा तपाईँहरूको क्षेत्रको भूमिका सरकारले दिने सुरक्षा व्यवस्थाको पाटो अलग होला तर मौलिकताको ज्ञान नयाँ पुस्तामा बाँड्ने विषयमा हामी कहाँनिर छौँ
यो वास्तवमा मौलिक कुराको विषयमा हामी चाहिँ के छ मलाई जहाँसम्म लाग्छ अहिलेका के छ यो संस्कृतिविद भनौँ हाम्रो नेपालका ठुल्ठुला विद्वानहरू विदुषी विद्वान व्यक्तिहरू हुनु उहाँहरूले पनि यसलाई खालि पहिलेदेखि चलेर आएको परम्परा भन्ने मात्रै नसोचिएको हुन यसको यो के कारणले यसको महत्त्व छ के हो यो चाहिँ भन्ने कुरा चाहिँ सोचेर यही कुरा चाहिँ जनमानसमा व्यापक रूपमा फैलाउन सक्यो भनेदेखि यसको मौलिकताले जोगाउन गर्न सकिन्छ र यसले गर्दाखेरि देशलाई चाहिँ फाइदा पनि हुन्छ जनतामा पनि एउटा के छ आफ्नो संस्कृतिप्रतिको अनुरागको बढ्ने हुन्छ
यो पक्षसँग जोडेर हेर्दाखेरि हामी कुन अवस्थामा छौँ नयाँ पुस्ताहरूको माझमा गएर हेर्दाखेरि उनीहरू चाहिँ एउटा उल्लासमा एउटा शैलीमा रमाउने कुरामा चाहिँ उनीहरू बढी केन्द्रित देखिन्छन् र यसको मौलिक पक्षलाई आत्मसात गर्ने विषयमाथि त नेपाली समाजमा समस्या बढ्दै गएको छ भन्ने तर्क गर्छन् नि एक थरीले
मौलिक समस्या मैले जहाँसम्म लाग्छ अहिले हामी के भन्छौँ हाम्रो संस्कृति जोगाउनु पर्छ भन्नेतिर मात्र त्यो संस्कृति के हो भन्ने कुरा चाहिँ गएको छैन त्यो संस्कृति के हो भन्ने कुरा चाहिँ नि त्यो बुझाउने प्रयास चाहिँ नि यहाँका विद्वान मण्डलीबाट पनि हुनुपर्छ र साथसाथै सरकारी स्तरबाट पनि त्यसलाई चाहिँ प्रोत्साहन हुनुपर्छ जुन भन्ने मलाई लाग्छ त्यो नि त्यो के छ संस्कृति जोगाउनुपर्छ संस्कृति जोगाउनुपर्छ भन्छन् तर उसलाई चाहिँ के छ संस्कृतिको नाममा चाहिँ नि जम्मै चाहिँ संस्कृति एकै संस्कृति भनिरहेछ संस्कृति के हो भन्ने कुरा चाहिँ मान्छेले कोही पनि गएको छैन जस्तो मलाई चाहिँ
शिक्षासँग संस्कृतिको पाटो जोडेर हेर्दाखेरि राज्यले लिइरहेको शिक्षा नीतिले पनि हाम्रा मौलिक सांस्कृतिक पक्षहरूको विषयमा चाहिँ शिक्षालाई शिक्षाले कति महत्व दिएको छ भन्ने विषय पनि अध्ययन गरेर हेर्दाखेरि हामीले हाम्रा मौलिकता र सांस्कृतिक पक्षहरूको लागि शिक्षाले गर्नुपर्ने सम्बोधनको विषय पनि आज अलिकति खड्केको हो कि भन्ने टिप्पणी सुनिन्छ एक थरी संस्कृतिविदहरूबाट तपाईँको चाहिँ नि अनुभवले के भन्छ नि
मेरो अनुभवले मैले त यहाँ व्यक्त गरिसकेँ हेर्नुहोस् त्यो चाहिँ यो चाहिँ के छ नेपालमा चाहिँ संस्कृति जोगाउनु पर्छ भन्ने नारा मात्रै छ संस्कृति के हो भन्ने कुरा संस्कृतिलाई कसरी अगाडि बढाउनु पर्छ संस्कृतिलाई कसरी जोगाउनु पर्छ संस्कृति के हो भन्ने कुरा मान्छे जनमानसमा व्यापक रूपले बुझाउनु पर्छ भन्ने जस्तो लाग्छ जस्तो यो सामान्य कुरा यहाँले विचार गर्नुहोस् गाई जात्रा भन्नु गाई जात्रा के हो त्यो चाहिँ खालि भङ्ग धतुर खाएर चाहिँ नभएर मास्क राखेर गएर नाचेर मात्र आउने हो र त्यो चाहिँ नि गाई जात्रा तर के गाई जात्राको मर्म के हो भन्दाखेरि गाई जात्रा गो मतलब छ इन्द्रिय इन्द्रियलाई आफ्नो बसमा राखेर मानिसहरूले गाईको पुच्छर माचेर देश परिक्रमा गर्नुको मतलब के छ इन्द्रियलाई आफ्नो बसमा राखेर हामी यदि हामी जीवन पथमा जान सक्यौँ भने भैतनी पार गरिकन स्वर्ग जान सकिन्छ यदि हामीले इन्द्रियले हामीले बसमा राख हामी इन्द्रियले हामीले बस राखेन र इन्द्रियको बसमा हामी बस्यौँ भनेदेखि के हुन्छ हामी चाहिँ वैतनीमा जान्छौँ त्यो यो कुरो चाहिँ जानुपर्छ जानुपर्छ नि अहिले के छ खालि गाई भन्यो गाई भनेर मन परि गीत गाएर हिँड्ने मन परि गाली गरेर हिँड्ने यही मात्र भइरहेको छ अहिले चाहिँ यस्तै चाहिँ नि यी चाड पर्वहरूको पनि यसको मर्म के हो भन्ने कुरातिर बुझाउने प्रयास यहाँ शिक्षण वर्गबाट शिक्षित वर्गबाट पनि हुनुपर्छ र सरकार तर्फबाट पनि यतातिर विशेष ध्यान दिनु हुनुपर्छ जस्तो लाग्छ मलाई
यहाँले दिनुभएको उदाहरण गाई जात्राको परम्पराभित्रको यो पछिल्लो शैली हेर्दाखेरि पनि त्यसको भित्री मर्म बोक्ने भन्दा पनि अलिकति उल्लासमा पनि ज्यादा उत्ताउलोपनमा हामी भइरहेछ त्यस्तै गरी होली पर्वले पनि दिने सन्देश यो विषयतर्फ हामी सजग हुनुपर्छ र नयाँ पुस्तालाई हामीले हिजोको परम्पराको मौलिक पक्षको विषय ज्ञान दिनुपर्छ भन्ने सन्देश रह्यो कुराकानीमा आउनुभयो हाम्रो कार्यक्रममा सहभागी भएर आफ्नो अनुभव सुनाउनु भयो त्यसको लागि रेडियो नेपालको तर्फबाट यहाँलाई धेरै धेरै धन्यवाद छ आज उहाँ हुनुहुन्थ्यो एकजना संस्कृतिविद हरिराम जोशी उहाँसँग हामीले नेपाली समाजमा होली पर्व मनाउने प्रचलन यसको सांस्कृतिक सन्दर्भ परम्परा र धार्मिक मान्यतामाथिका विभिन्न प्रसंगहरू जोडेर आज मनाउँदै गरिएको होली अर्थात फागु पूर्णिमा पर्वको विषयमा चर्चा गर्यौं। यसै चर्चा सँगसँगै अब आजको लागि अन्तर्सम्वादको समय सकिएको छ। कार्यक्रमका प्राविधिक सहकर्मी शंकर भण्डारीलाई धन्यवाद दिन्छु र म विमल गेवाली बिदा हुन्छु। नमस्कार।